नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ। सूचना तथा संचार क्षेत्र सम्बन्धी विषयगत समितिको बैठक हालै मन्त्रालयमा बस्यो र सो बैठकले संचार क्षेत्रलाई संघीय संरचना अनुसार पुनर्संरचना गर्ने बारे निर्णय गरेको छ। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट आज हामी प्रस्तुत गर्छौं। अनि संचार तथा सूचना प्रविधि मन्त्रालयका गतिविधिका सम्बन्धमा आज हामी मन्त्रालयका प्रवक्ता सहसचिव उदय बहादुर राणा मगरसँग कुराकानी गर्नेछौ। कार्यक्रमको पूरै समय अवधिभर हामी सँगै रहनुहोला।
खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाई बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौं, बाँचौं बचाऊ।
तीन तहका सरकार बीच समन्वय, कार्यगत स्पष्टता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सूचना तथा संचार क्षेत्र सम्बन्धी विषयगत समितिको बैठकका सम्बन्धमा तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्छौं।
संचार क्षेत्रका संरचनागत समस्या समाधान, पुराना कानून संशोधन, डिजिटल प्रणाली विकास तथा सेवा एकीकरण लगायत विषयमा सूचना तथा संचार मन्त्रालयले महत्वपूर्ण निर्णय गरेको छ। तीनै तहका सरकार बीच समन्वय, कार्यगत स्पष्टता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले गत साता मन्त्रालयमा आयोजित विषयगत समितिको बैठकले संचार क्षेत्रलाई संघीय संरचना अनुसार पुनः संरचना गर्ने दिशामा महत्वपूर्ण निर्णय गरेको हो। बैठकले विषयगत समितिको बैठक तथा निर्णय सम्बन्धी कार्यविधि 2083 स्वीकृत गर्दै भविष्यमा निर्णय कार्यान्वयनको नियमित अनुगमनको व्यवस्था समेत गरेको छ। बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बदलिदो प्रविधिसँगै विद्यमान कानूनी ढाँचामा परिवर्तन अपरिहार्य रहेको उल्लेख गर्दै संसदबाट अधिकतम कानून निर्माणका काम प्राथमिकतामा राखिने बताउनुभयो। सहज सेवा प्रवाह र विकास निर्माणका काममा गति दिनका लागि तीन तहका सरकार बीच आपसी समन्वय, सहकार्य तथा सिकाई आदान प्रदान र खुला छलफल आवश्यक रहेको धारणा पनि उहाँले व्यक्त गर्नुभयो।
ऐन नहुँदाखेरि र ऐनहरू समय अनुकूल नहुँदाखेरि अथवा निकै दशकौं पुराना कानूनहरूमा चाहिँ काम गर्नु पर्दाका परिणामहरू दुःखहरू यहाँहरूले सेयर गर्नुभयो। हामीले त्यसलाई रियलाइज गरेका छौं। 2 महिना मात्रै भएको छ, नयाँ संसद आएको छ, नयाँ सरकार आएको छ। एउटा हाम्रो प्रायोरिटी चाहिँ के हो भने कानून बनाउने क्रमलाई चाहिँ योभन्दा अगाडि जे जसो भयो अब चाहिँ पार्लियामेन्टलाई मेन रूपमा कानून निर्माणको एउटा महत्वपूर्ण थलोको रूपमा विकास गर्ने हाम्रो सोच रहेको छ। त्यो हुनाले किन के कारणले गर्दाखेरि त 3 दशक 4 दशक 5 दशकदेखि चाहिँ कानून बनिरहेको छैन त? के कानून रिभिजन गर्न जरुरी नभएर हो कि, अथवा त्यसको जरुरी त यहाँ महसुस भइरहेको छ फेरि, अथवा जसले त्यो काम गर्नुपर्ने हो त्यसले त्यो कामको अनुभूत नगरेको कारणले गर्दाखेरि हो, अथवा त्यो बढीसम्म चाहिँ यो हाम्रो आवश्यकताहरू पुर्याउन नसकिएको हो कि, पुस गर्न नसकिएको हो कि, कारण के हो? कारण जे भए पनि मलाई चाहिँ लाग्छ अब जस्तो मन्त्रालयको तर्फबाट चाहिँ हामीले कानून नयाँ अहिले जुन प्रविधिको युग छ, नयाँ नयाँ आवश्यकताहरू आएका छन्, त्यसको आवश्यकता अनुसारका नयाँ कानूनहरू पनि तर्जुमा गराउने कार्यलाई चाहिँ हामीले महत्वका साथ अगाडि बढाएका छौँ। र पुराना कानूनहरूलाई कसरी समय सान्दर्भिक बनाउन सकिन्छ? कानून भनेको एउटा टुल, एउटा औजार हो, कुनै पनि सेक्टरको कामलाई चाहिँ व्यवस्थित गर्नको लागि चाहिँ सहयोग गर्ने एउटा आधार, एउटा स्ट्रक्चर, एउटा बेस फाउन्डेसन, गाइडिङ प्रिन्सिपल हो। तर हामीलाई चाहिँ कानूनहरूले रोकिरहेको को छ कि फेसिलिटेट गरिरहेको छ त? क्षेत्रको ग्रोथको लागि चाहिँ कानून हुनुपर्ने संकुचन गराइरहेको छ कि ग्रो नै गराइरहेको छ? यसमा चाहिँ हामी गम्भीरतापूर्वक विचार गरिरहेका छौँ र प्र्याक्टिकल्ली सम्भव भएसम्म, हाम्रो रिसोर्सेसहरूले भ्याएसम्म हाम्रो प्रायोरिटी छ, त्यसमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र तिनै तहबाट यसमा फोकस भएर काम पनि भयो र कोअर्डिनेसन पनि भयो भनेदेखि र सेयरिङ पनि भयो भनेदेखि प्रदेशले संघबाट के सिक्न सक्छ, प्रदेशबाट स्थानीय तहले के सिक्न सक्छ, कतिपय कुराहरू प्रदेश अथवा स्थानीय तहबाट पनि संघले पनि लिन सक्ने ठाउँहरू छ भनेदेखि त्यो पनि लिएर एकअर्कालाई सहयोग गरेर हामीले काम गर्न सक्छौं जस्तो लाग्छ।
संचार मन्त्री डाक्टर तिमेल सिन्हाले संचार क्षेत्रभित्र देखिएको दोहोरो र तेह्रो संरचनालाई निर्ममतापूर्वक समीक्षा गर्नुपर्नेमा जोड़ दिँदै विशेष गरी अनुदान वितरण, विज्ञापन प्रणाली र संचार माध्यमको प्रभावकारिताबारे पुनरावलोकन आवश्यक रहेको बताउनुभयो। बैठकमा तीन तहका सरकारले एउटै प्रकृतिका कामका लागि छुट्टा छुट्टै संरचना निर्माण गर्दा सेवा प्रवाह जटिल बन्दै गएको, अधिकार र जिम्मेवारीमा अस्पष्टता रहेको तथा एक तहले गरेको काम अर्को तहले स्वीकार नगर्ने प्रवृत्तिले समन्वय कमजोर बनाएको लगायत विषयहरू उठेका थिए। सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले लोक कल्याणकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी बनाउनु पर्ने बताउँदै उहाँले जनताको करबाट उठेको स्रोत नागरिक हितमै प्रयोग भइरहेको छ वा छैन भन्ने प्रश्नको उत्तर खोजिनु पर्ने बताउनुभयो।
कि प्रेसिङ इस्युजहरूमा जस्तो लोक कल्याणकारी विज्ञापनको कुरा धेरैले उठाउनुभयो, विज्ञापनको कुरालाई सरकारले महत्व दिएको छ, जुनसुकै पब्लिक स्पेन्डिङ जनताले आफ्नो कमाईको एउटा हिस्सा बुझाएको हुन्छ, विज्ञापनको लागि मात्रै स्थापना भएको संचार माध्यमले देशलाई के फाइदा पुर्याएको हुन्छ, त्यो अनुदान अथवा त्यो विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो टेलिभिजन र छापिने पत्र पत्रिका त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ, त्यसमा काम गर्ने मान्छेहरू के कस्ता हुन्छन्, त्यसले के कस्तो रोजगारी दिएको हुन्छ, कि नेपालको संचार जगतले त्यस्तो लोक कल्याणकारी विज्ञापनको पनि त्यसलाई पनि समर्थन गर्ने हो, यो रिफर्मको लागि आवाज आउनुपर्छ कि पर्दैन, सरकारले चाहिँ यसलाई एउटा निकै महत्वपूर्ण किनभने जनताको करको दुरुपयोग गर्ने अधिकार केहीको नाममा पनि कसैलाई पनि छैन, त्यो हुनाले हामी एउटा एभिडेन्समा टेकेर यसमा अध्ययन गरेर कसरी लोक कल्याणकारी विज्ञापनले लोककै हित गर्छ अथवा गरिरहेको छ कि छैन, छैन भने कसरी गर्न सक्छ, अथवा कुनै पनि अनुदानहरू सरकारले दिने पैसा भनेको सरकारको पैसा होइन भन्नेमा क्लियरिटी हुन जरुरी छ, सरकारले बाँड्ने पैसा भनेको जनताको पैसा हो, जनताको हित नगर्ने संघ संस्थालाई सरकारले पैसा दिने त्यो सरकारलाई पनि अनुमति हुँदैन, त्यो हिसाबले जस जसले राज्यका निकायहरूबाट सहयोग प्राप्त गरिरहेछन् उनीहरूले पनि सोच्नुपर्छ कि त्योबाट चाहिँ उनीहरूले देश र जनताको लागि कति राम्रो काम गरेका छन्, त्यो हिसाबले त्यसमा सबै संचार जगतबाट, संचारसँग सम्बन्धित संघ संस्थाबाट र विभिन्न तहका सरकारहरूबाट चाहिँ यसमा गम्भीरतापूर्वक ध्यान दिएर आफ्नो तर्फबाट योगदान हुनु जरुरी छ। दोहोरो तेह्रोपनाका कुराहरू आए यसमा पनि हामी कोअर्डिनेसन गरेर, किनभने कसैले लाभ लिइरहेको छ त्यो आवश्यक हो भने त्यो रेकर्डेड हुनु पर्यो, कि स्थानीय तहले प्रदेश सरकारले अनि संघीय सरकारले कसैलाई खुसी पार्नको लागि चाहिँ जनताको पैसा बाँड्ने हो, कि आफ्नो केही न केही कसै न कसैलाई प्लिज गरेर केही न केही फाइदा लिनको लागि त्यसो गर्ने हो, यो विषयमा निर्ममतापूर्वक हेर्नुपर्ने हुन्छ। यदि मिडियाले देश र जनतालाई सुसूचित गर्ने काम गर्नुपर्छ, जस जसले साँच्चै नै सुसूचित गर्ने काम निरन्तर रूपमा गर्नुभएको छ उहाँहरूको क्षमता वृद्धि गर्ने काम चाहिँ राज्यको हो, त्यो हो कि होइन भन्ने कुरामा चाहिँ अध्ययन हुन जरुरी छ, त्यसमा सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु म।
बैठकमा संचार माध्यम दर्ता र नवीकरण, संचार कर्मीका लागि प्रेस पास वितरण, अनलाइन मीडिया व्यवस्थापन, प्रसारण क्षेत्र, चलचित्र र दूरसंचार क्षेत्रका कानूनी अस्पष्टता प्रमुख समस्याका रूपमा उठाइएको थियो। विज्ञापन क्षेत्रको व्यवस्थापनमा देखिएको असमानता हटाउन विज्ञापन बोर्डले तयार गरेको नमूना निर्देशिका र स्थानीय तहका लागि नमूना ऐन कार्यान्वयनमा ल्याउने तयारी थाल्ने पनि बैठकले निर्णय गरेको छ। तीन तह बीचको समन्वय मार्फत विज्ञापन प्रणालीलाई पारदर्शी, उत्तरदायी र एकरूप बनाउने लक्ष्य राखिएको मन्त्री डाक्टर तिमल सिन्हाले जानकारी दिनुभयो। अनलाइन संचार माध्यमको दर्ता तथा नवीकरणलाई लिएर देखिएको अन्यल हटाउन, छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन 2049 संशोधन गर्ने प्रक्रिया अघि बढ़ाउने निर्णय बैठकले गरेको छ। विशेष गरी प्रदेश कानून अनुसार दर्ता भएका अनलाइन मीडियाको नवीकरण प्रक्रियामा देखिएको समस्या समाधान गर्न तत्काल नियमावली संशोधन प्रक्रिया अघि बढ़ाउने निर्णय समेत बैठकले गरेको छ। यस्तै बैठकले रेडियो तन्त्र लाइसेन्स व्यवस्थापनलाई व्यवस्थित बनाउने रेडियो ऐन 2014 तथा रेडियो संचार लाइसेन्स नियमावली 2049 अनुसार प्रदेशले समन्वय गर्ने र कानूनी सुधारका लागि सबै प्रदेशबाट सुझाव संकलन गरी कानून संशोधन प्रक्रिया अघि बढ़ाउने निर्णय पनि गरेको छ। मिथ्या सूचना नियन्त्रण र जिम्मेवार पत्रकारिता प्रवर्धनलाई प्राथमिकतामा राख्दै तीन तहका सरकारले जनचेतना अभिवृद्धि कार्यक्रम संचालनलाई प्राथमिकतामा राख्ने निर्णय पनि बैठकले गरेको छ। पुनः सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा
प्रेस रजिस्ट्रारहरूले दिनुभएको उहाँको भोगाईबाट एउटा त्यो क्षेत्रको स्टेक होल्डर्स पनि र यो क्षेत्रमा काम गरेर अनुभव गेन गरेको आधारले पनि दिनुभएको महत्वपूर्ण सुझावहरूलाई हामीले मनन गर्छौं र यो एउटा एक्सनमा लानको लागि यसलाई चाहिँ इम्प्लिमेन्टेशनमै कति लान सकिन्छ त्यति चाहिँ इमान्दारितापूर्वक इम्प्लिमेन्टेशनमा लान सकिएन भने अर्को वर्ष राम्रोसित समीक्षा गर्न पाइँदैन, अर्को वर्ष बस्नुको त्यति धेरै ठूलो अर्थ पनि हुँदैन। सबैजसो महत्वपूर्ण कुराहरू छन् विज्ञापनका कुराहरू, विज्ञापनलाई चाहिँ कसरी जस्तो 33 अर्बको अनुमान छ अथवा एभिडेन्स छ स्टडीले देखाएको छ तर फर्मल च्यानलमा 2 अर्बको मात्रै छ भनेदेखि कसरी यसलाई च्यानलाइज गर्ने र कसरी चाहिँ यसबाट राज्यलाई फाइदा गर्ने यो तीनै तहले सोच्नुपर्ने, विचार गर्नुपर्ने र हामीले एउटा विज्ञापन नीति पनि अब अगाडि ल्याउँदैछौ र त्योभन्दा बाहेक के कस्तो पोलिसी चाहिन्छ र संघीय सरकारको तर्फबाट त्यसमा मेहनत हुनेछ र अन्य तहका सरकारहरूले पनि त्यसमा ध्यान दिएर कि कसरी सहयोग गर्न सकिन्छ विचार गरिदिनु होला। मेन कुरा भनेको काम हो, मेरो चाहिँ यति प्रतिबद्धता चाहिँ छ कि तपाईँहरूलाई साँच्ची नै प्रब्लम कुनै बाधा अड्काउ पुगेन, केही ठुलै प्रब्लम भएछ भने तपाईँहरूले डिरेक्टली मलाई रिच गरेर भने यस्तो यस्तो भयो, यस्तोमा सहजीकरण हुन सक्थ्यो कि भनेर भन्न सक्नुहुन्छ। हामी सबै मिलेर काम गर्यौं भनेदेखि मात्रै देशको लागि एउटा निस्किन्छ, मेरो अधिकार अथवा मेरो कर्तव्य यति मात्रै हो, योभन्दा बाहेकको कुरा म इन्टरटेन गर्दिन भनेर लिमिटाइज गर्यो भनेदेखि चाहिँ देशमा यो तीन तहको सरकार हुनुको अर्थ पनि हुँदैन होला, कोअर्डिनेसन रोबस्ट हुन सकेन भनेदेखि।
बैठकमा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले तीन तहबीच देखिएका अधिकार सम्बन्धी दुविधा हटाउन अनबण्डलिङ प्रक्रिया अघि बढ़ाउनु पर्ने र प्रदेश तथा स्थानीय सरकारसँग थप छलफल गर्दै आवश्यक समन्वय मन्त्रालयले गर्ने जानकारी दिनुभयो। बैठकले कार्य विस्तृतीकरण कार्यदलले तयार गरेको अध्ययन प्रतिवेदन प्रदेश र स्थानीय तहका छाता संस्थामा पठाएर सुझाव संकलन गर्ने निर्णय गरेको छ। यसका साथै विषयगत समितिका निर्णय कार्यान्वयनको नियमित अनुगमन र प्रतिवेदन प्रणाली विकास गरिने पनि सूचना तथा संचार मन्त्रालयले जनाएको छ।
नदीजन्य पदार्थको अनधिकृत रूपमा उत्खनन नगरौं, यसले विनाश निम्त्याउँछ।
विकासको नाममा जथाभावी रूपमा ग्रामीण क्षेत्रमा सड़क नबनाऊ, प्राकृतिक विपद निम्त्याउँछ।
योजनाबद्ध विकासमा सहभागी बनौ, आफ्नो गाउँ ठाउँको विकासमा हातेमालो गरौ।
जनहितका लागि रेडियो नेपाल
सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब सूचना तथा संचार मन्त्रालयका पछिल्ला गतिविधिका सम्बन्धमा मन्त्रालयका प्रवक्ता सहसचिव उदय बहादुर राणा मगरसँग कुराकानी गर्नेछौ।
नयाँ आर्थिक वर्षको लागि कस्ता कस्ता योजनाहरू चाहिँ तयारी गरिएको छ, के छ अवस्था, जानकारी गराइदिनुहोस् न।
नियमित रूपमा चाहिँ हेर्ने हो भने हामी यस मन्त्रालयबाट आर्थिक वर्ष 83-84 लागि हामीले बजेट प्रस्ताव गरिसकेका छौँ र अहिले बजेट छलफलकै क्रममा रहेको छ संसदमा र प्रस्तावित कार्यक्रम बजेट र कार्यक्रम अनुसार चाहिँ हामीले हेर्न सक्छौँ। 83-84 यस मन्त्रालय र अन्तर्गतका निकायहरूको लागि 5,93,60,00,000 विनियोजन भएको छ। अब यो स्वीकृति हुँदाखेरि मलाई लाग्छ त्यसमा त्यस्तो फेरबदल आउँदैन र विशेष गरी हामीले यो बजेटबाट अब हामी मन्त्रालय हाम्रो मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायहरूबाट सम्पादन गरिने मुख्य मुख्य कामको सूची मैले यहाँ जानकारी गराउन चाहन्छु। विशेष गरी हामीले हेर्दाखेरि अहिले मन्त्रालयको कार्यक्षेत्र अलिक साँगुरिएको अवस्था छ, आइटी सेक्टरलाई चाहिँ हाम्रो मन्त्रालयबाट झिकेको अवस्था छ, कतिपय कार्यक्रमहरू चाहिँ हाम्रो अहिले घटेको अवस्था छ। तथापि हामीले हेर्ने हो भने अहिले कस्तो देखिन्छ भने यो आर्थिक वर्ष भन्नाले आगामी आर्थिक वर्षको लागि सम्पादन गरिने काममा विभिन्न कार्यक्रमहरू रहेका छन्। जस्तो हेर्न सक्छौँ हामी संचार क्षेत्र सुदृढीकरण कार्यक्रम भनेर छुट्याएका छौँ र यो क्षेत्रको सुदृढीकरण कार्यक्रम मार्फत विभिन्न क्रियाकलापहरू यो आगामी आर्थिक वर्षमा सम्पादन गर्नेछौँ। त्यसको अतिरिक्त हामीले मोबाइल फ्रिक्वेन्सी मोनिटरिङ भ्यान खरिद तथा सञ्चालन भनेका छौँ। हामीसँग भ्यान छ, त्यसलाई चाहिँ अहिले चलाउन नसक्ने अवस्थामा भएको कारणले गर्दाखेरि यो भ्यानलाई चाहिँ मोनिटरिङ भ्यानलाई चाहिँ सञ्चालनमा ल्याउने गरी बजेट प्रस्ताव गरेका छौँ। त्यसको अतिरिक्त अब यो आई सिस्टम इन्टिग्रेसन एन्ड सपोर्ट सिस्टम पनि हामी बजेट प्रस्ताव गरेका छौँ। तथापि यो यसको कार्यान्वयन चाहिँ प्रधानमन्त्री कार्यालयबाट गराउन हुन सक्छ। र अर्को कुरो हाम्रो यो रेडियो फ्रिक्वेन्सी व्यवस्थापन तथा मोनिटरिङ प्रणाली जडान तथा सञ्चालनको लागि एउटा डिपिआर तयार गर्ने काम प्रस्ताव गरेका छौँ, यसलाई प्राथमिकतामा राखेका छौँ। त्यस्तै गरी अब साउथ एसिया सेटेलाइटबाट प्राप्त निशुल्क 36 मेगावाट सेटेलाइट ब्यान्ड विथको प्रयोग गर्न सेटेलाइट ग्राउन्ड स्टेसन जडान तथा सञ्चालन, यो चाहिँ हाम्रो कस्तो थियो भने यो 36 मेगावाट सेटेलाइट चाहिँ प्राप्त भएको तर यसलाई चाहिँ हामीले जडान नगरिसकेको अवस्थामा यसलाई जडान गर्न लाग्ने बजेट पनि व्यवस्था गरेका छौँ, जसले गर्दा मलाई लाग्छ आगामी आर्थिक वर्षमा यसलाई हामी कार्यान्वयनमा ल्याउन सक्छौँ। त्यसै गरी अर्को हामी दूरसञ्चार क्षेत्रलाई हेर्ने हो भने दूरसञ्चार क्षेत्र सुधार को लागि के गर्न सकिन्छ भनेर अध्ययनको लागि पनि हामीले अहिले बजेट विनियोग गरिएको छ, प्रतिस्पर्धी बनाउनको लागि। र अब यो दूरसञ्चार अहिले अपरिहार्य सेवाको रूपमा रहेको छ, यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा चाहिँ अध्ययन गरौँ भन्ने छ। त्यसै गरी हुलाक सेवाको सुदृढीकरणको लागि क्षमता विकास कार्यक्रम भनेर प्रस्ताव गरेका छौँ। अहिले यो हुलाक अनिवार्य छ र हुलाक सेवाको गतिविधिलाई अझ बढाउनु पर्छ र त्यसमा रहेका जनशक्तिहरूको क्षमता विकास कार्यक्रमहरू पनि राखेका छौँ। त्यसै गरी अनलाइन चाइल्ड प्रोटेक्सन तथा सुरक्षित इन्टरनेट कार्यक्रम पनि राखेका छौँ। अब अहिले इन्टरनेटको प्रयोगकर्ताहरू बढेसँगै यो बच्चाहरूलाई कसरी त्यसलाई सुरक्षित राख्न सकिन्छ भनेर त्यो कार्यक्रम पनि राखेका छौँ। त्यसै गरी खोज तथा जिम्मेवार पत्रकारको फेलोसिप कार्यक्रममा हामीले फेलोसिप कार्यक्रम पनि यो अहिले यो आर्थिक आगामी आर्थिक वर्षमा चाहिँ प्रस्ताव गरेका छौँ। त्यसै गरी मिडिया नवप्रवर्तन तथा तथ्य प्रमाणीकरण कार्यक्रम पनि हामीले प्रस्ताव गरेका छौँ, जुन कार्यक्रमले मलाई लाग्छ मिडिया सेक्टरमा चाहिँ एउटा रिसर्च र इनोभेटिभ ढङ्गले अगाडि बढ्नको लागि सहयोग गर्छ भन्ने लाग्छ। त्यसै गरी यो सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा फिल्म निर्माणको लागि प्रोत्साहन अनुदान कार्यक्रमहरू पनि प्रस्ताव गरेका छौँ, जसले गर्दा फिल्म सेक्टरमा लागेका फिल्म सेक्टरलाई चाहिँ अझ विकसित गर्नको लागि अझ प्रोत्साहन दिनको लागि यो अनुदान कार्यक्रम राखेको छ। त्यसै गरी प्रेस काउन्सिलको नेपालको चाहिँ स्टोरेज क्षमता जुन अहिले हामीले कतिपय म्यानुअली गरिरहेका छौँ तिनीहरूलाई चाहिँ डिजिटलाइज गर्ने अर्काइभ निर्माण गर्ने कामको लागि पनि हामीले बजेट प्रस्ताव गरेका छौँ। हुलाकको पुनर्संरचना तथा हुलाक कार्यालयहरूको व्यवस्थापनलाई अझ सुदृढ गर्नुपर्छ भन्ने हिसाबले हुलाकलाई चाहिँ अलिकति कसरी हुलाक आत्मनिर्भर बन्न सक्छ, कसरी हुलाकलाई चाहिँ हामीले डिजिटलाइज गर्न सक्छौँ भन्ने विषयमा पनि सोचेर यो पुनर्संरचनाको कार्यक्रम पनि राखेका छौँ। यसभित्र अब हामी कसरी पुनर्संरचना गरेर जाने भन्ने विषय चाहिँ छलफलकै क्रममा रहेको छ। यसरी हेर्दा हामीले टेन्टेटिभ अब हामीसँग अरू पनि सानातिना धेरै कार्यक्रमहरू छन्, तथापि हामीले यो मन्त्रालयको आगामी आर्थिक वर्षको लागि चाहिँ यी कार्यक्रमहरूलाई चाहिँ प्रायोरिटीमा राखेर कार्यान्वयन गरी अगाडि बढ्ने हिसाबले हामी अघि बढ्यौँ।
हजुर, अब यहाँले 83-84 को यो योजनाको बारेमा जानकारी दिँदै गर्दा अघिल्लो वर्षको 82-83 का योजनाहरू कति सक्सेस भए, कतिलाई निरन्तरता दिइन्छ, के छ, कस्तो छ अवस्था?
अब यसको ठ्याक्कै मैले फ्याक्टमा रहेर यहाँलाई त्यसको जवाफ दिन सक्दिनँ, किनकि मसँग अहिले तत्काललाई पुँजीगत खर्च कति भयो भन्ने विषयमा अहिले एकिन डाटा छैन। तथापि हेर्दाखेरि हाम्रो पुँजीगत खर्चको स्थिति सन्तोषजनक नै रहेको छ। अन्य मन्त्रालयको तुलनामा हामी एभरेजमा छौँ, हामी धेरै अगाडि रहेको अवस्था पनि होइन, पछाडि रहेको अवस्था पनि होइन। र यो अब अहिलेको यो जेठ र असार भनेको चाहिँ पुँजीगत खर्च अलिक बढी प्रोग्रेस हुने अवधि भएको कारणले गर्दा मलाई लाग्छ हामी एभरेजमा यो आर्थिक वर्षमा अझ बाँकी छ 1.5 महिनाको अवधि, तर यो 1.5 महिनाको अवधिमा लाई सायद जोडेर हेर्दा हामी 50-60 को रेन्जमा चाहिँ पुँजीगत खर्च गर्छौँ। र कतिपय यो हेर्दाखेरि नेसनल एभरेजकै उसमा आउँछ नै भन्ने मैले अपेक्षा गरेका छु। र यसको अतिरिक्त जस्तो कतिपय योजनाहरू हामीले निरन्तरता दिनुपर्ने हुन्छ, त्यस्ता योजनाहरूलाई हामीले निरन्तरता दिने कोसिसमा छौँ भने कति नयाँ योजनाहरू अहिले मैले भनिसकेँ हामीले राखेका कतिपय योजनाहरू जस्तो हुलाकका सुदृढीकरणका कुराहरू, चलचित्र क्षेत्रमा दिने अनुदानका विषयहरू, यी सबै नयाँ योजना हुन् र यसलाई हामीले कतिपय निरन्तरता दिँदै पनि आएका छौँ र दिने क्रममा पनि छौँ भने कति नयाँ पनि प्रस्ताव गरेको अवस्था छ। मलाई लाग्छ यसले चाहिँ हामी सूचना तथा संचार क्षेत्रलाई अगाडि बढाउन केही हदसम्म सहयोग गर्छ भन्ने मैले अपेक्षा लिएको छु।
संचार मन्त्रालय अन्तर्गतका निकायहरूको पनि बारेमा भन्नुभयो, जस्तो यो समीक्षा बैठक मन्त्रालयमा हुँदाखेरि संचार मन्त्रालय अन्तर्गतका निकायहरूको चाहिँ अवस्था कस्तो हुन्छ?
काम गर्ने सवालमा केही क्षेत्रमा समस्याहरू आउँछ, अब समस्या समाधान गर्नैकै लागि पनि यी निकायहरूको स्थापना भएको भनेर हामीले बुझ्नुपर्ने हुन्छ। र कार्य प्रगतिको आधारमा हेर्दाखेरि केही निकायहरूको उत्कृष्ट छ भने केही निकायहरूको चाहिँ सन्तोषजनक नै छ। यो हिसाबले अब कतिपय निकायहरूको स्रोत साधनको अभाव भयो भनिरहेको अवस्था छ भने केही स्रोत साधन अहिले प्रस्तावित बजेटमा चाहिँ हामीले त्यो अवस्था सिर्जना हुन नदिनको लागि हर प्रयास गरेका थियौँ। र मलाई लाग्छ यो पटकको हाम्रो बजेट विनियोजनमा सबै निकायहरूलाई चाहिँ अपेक्षा गरे जस्तो नभए पनि एउटा अहिले गत वर्षभन्दा बजेट नघटाउने ढङ्गले हामीले प्रस्ताव गरेका थियौँ र त्यो अनुसारको काम अगाडि बढेको छ। तथापि अब हामीले आशा गरे अनुसार जनताको अपेक्षा बढ्दो छ, जनताको अपेक्षा अनुसार सबै निकायले कार्य सम्पादन गर्नुपर्छ र गर्ने क्रम गर्ने गराउने क्रममा चाहिँ उहाँहरू पनि लाग्नु भएको छ, हाम्रो निर्देशन पनि त्यही ढङ्गले अगाडि बढेको छ।
सामाजिक सञ्जालको थोरै कुरा गरौँ, अनुगमन चाहिँ कसले गरिरहेको छ सामाजिक सञ्जालको?
अब सामाजिक सञ्जालको विषय अलि जटिल नै छ, त्यसको अनुगमनको लागि हामीले कार्यविधि बनाएर अगाडि बढेका छौँ, तथापि त्यो कार्यविधि पर्याप्त छैन, जसले गर्दाखेरि अहिले सामाजिक सञ्जालमा आएका कतिपय कन्टेन्टहरूको चाहिँ हामीले मोनिटरिङ गर्न सकिरहेको अवस्था छैन, किनकि हामीसँग कानुनको अभाव छ। त्यसले गर्दाखेरि सामाजिक सञ्जालमा आएका कन्टेनरलाई मोनिटरिङ गर्नुपर्छ र जिम्मेवार बन्नुपर्छ भन्ने ढङ्गले आवाज उठिरहेको छ र नेपाल सरकार पनि त्यो विषयमा सचेत रहेको अवस्था छ।
उहाँ हुनुहुन्थ्यो सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता सहसचिव उदय बहादुर राणा मगर।
सूचना तथा सञ्चारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा सञ्चार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौ। तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल विदा हुन्छौ। नमस्कार।